الحجيج، بسم الله الرحمن الرحيم. هو الذي خلق من الماء بشرا فجعله نسبا وصهرا، وقال: ومرج البحرين يلتقيان بينهما برزخ لا يبغيان، فبأي آلاء ربكما تكذبان، يخرج منهما اللؤلؤ والمرجان. جیسا کہ میرا وعدہ یا کمٹمنٹ تھا کہ 45 منٹ کا بیان ورکنگ ڈیز میں ہوگا، اور اس کی وجہ سے میں اپنے خطبے کو بھی بہت شارٹ کر رہا ہوں، اور چونکہ یہ جشن کی تقاریر ہیں تو مصائب کا بیان بھی نہیں ہو رہا، ورنہ اگر آپ ان دو چیزوں کو ایڈ کر لیں تو تقریباً ایک گھنٹے کی بات ہو ہی رہی. یہ میں نے اس لیے کہا کہ کل رات کی اسپیچ کے حوالے سے جو بالکل ہی ایک دوسرے سے کنٹراڈکٹ کرنے والے کامنٹس آئے، کچھ لوگوں کو 45 منٹ بالکل سوٹ کر رہے تھے، کچھ لوگوں کو 45 منٹ بہت کم لگے. تو وہ 45-55 سمجھیے اگر ہم مجلس کے حساب سے دیکھیں، کیونکہ وقت بہت کم ہے. 45 منٹ اس لیے میں کسی تمہید میں ٹائم ویسٹ نہیں کر رہا ہوں. البتہ ایز فار مائی انفارمیشن، یہ پانچ تقاریر پانچ الگ الگ شخصیتوں کا جشن ہے جو کل گزر گئی. یسٹرڈے وہ جناب قاسم کے حوالے سے تھا، اور آج مالک عصمت صغریٰ ثانی زہرا جناب زینب کبریٰ سلام اللہ علیہا کی ولادت کا جشن یہاں رکھا گیا ہے. خاندان اہل بیت کی تقریباً تمام خواتین، اب یہاں پہ اسلام کا ایک بہت اہم مسئلہ حجاب کا آتا ہے جس کو میں آج ٹچ نہیں کر رہا ہوں، لیکن مین فیکٹر حجاب بھی ہے جس کی وجہ سے خاندان اہل بیت کی جتنی بھی اہم خواتین ہیں، نہ ان کی ولادت کی کوئی اس انداز کی کنفرم تاریخ ہمارے پاس آتی ہے جیسے معصومین کی ولادت کی تاریخیں ہمیں معلوم، اور نہ ہی ان کی شہادت و وفات کی تاریخیں آتی ہیں، اور نہ ہی یہ پتہ چل پاتا ہے کہ ان کو کہاں پہ دفن کیا گیا. چلیں اب ممبر سے یہ بات بہت زیادہ پڑھی جانے لگی ہے، اور حج اور عمرے پہ جانے والوں کا نمبر بھی بہت بڑھ گیا، تو یہ بات ہر ایک کو معلوم ہے کہ شہزادی کونین کی قبر کے 40 نشان بنائے گئے تھے. ایکچول قبر کہاں پر ہے پورے یقین کے ساتھ کوئی نہیں کہہ سکتا، ہاں مدینے میں ہے لیکن کہاں پہ. اسی طرح سے شہزادی کی شہادت کی بھی دو تاریخیں تو ہمارے یہاں بھرپور طریقے سے منائی جا رہی ہیں، نہ کتابوں میں تو 12 سے 18 تاریخیں لکھی. اب یہ شہزادی کونین جیسی اہم ترین شخصیت کا بیان کہ حدیث قصہ میں رسول اور مولا علی کے ہوتے ہوئے شہزادی کو مرکز قرار دیا گیا ہے، ان کی شہادت کے حوالے سے نہ قبر کا پتہ چل پا رہا ہے نہ تاریخ. شہزادی زینب کبریٰ کے حوالے سے بھی یہی بات، ولادت کی کئی تاریخیں کتاب میں آئی ہیں، شہادت کی یا وفات کی کئی تاریخیں کتاب میں آئی ہیں، شہزادی کی قبر کے حوالے سے بھی کئی روایتیں. اب یہ دو تو بہت اہم شخصیتیں، اس کے بعد کربلا کے حوالے سے ہی آپ خاندان اہل بیت کی مختلف بیویوں کو دیکھ لیجیے، کتنی بیویاں ایسی ہیں کہ جن کی قبر یا جن کی وفات کی تاریخ ہمارے پاس اس طرح سے ہو کہ آدمی کو یقین سا ہو جائے. تو شہزادی زینب کی ولادت کے لیے بھی کئی تاریخیں ہیں، جن میں سے ایک تاریخ جو پاکستان کے اندر تو بالکل کنفرم تاریخ سمجھ کے منائی جاتی ہے وہ ہے 1 شعبان. اور شہزادی زینب کے حوالے سے ایک جملہ میں بالکل ذرا سا موضوع سے ہٹ کے کہہ رہا ہوں، اس کے بعد جو کل رات کی گفتگو تھی قرآن کی آیتوں کی روشنی میں اس کو آگے بڑھانا. شہزادی زینب کے حوالے سے بات کر رہا ہوں اور آج کل کی کرنٹ سچویشن کو ذہن میں رکھتے ہوئے بات کر رہا ہوں، لیکن جو ایک مجلس کا ٹاپک کل سے چل رہا تھا تقریر کا، اس سے ہٹ کر یہ بات ہے کہ اس وقت سیریا میں جو ہو رہا ہے میڈیا کچھ دکھا رہا ہے، وہاں پہ اصل حقیقت کچھ اور. پچھلے ہی مہینے میں سیریا میں تھا اور نارڈن سیریا کے کچھ علاقوں میں، خصوصاً جو ٹرکی کے بارڈر کے قریب ہے، وہاں جو پرابلم ہے وہ تو ہیں، لیکن زینبیہ کے اندر یا ڈیمسکس کے اندر ایسا کوئی مسئلہ نظر نہیں آ رہا جو میڈیا کی رپورٹ سے ہمارے سامنے آ رہا، جس کی بنا پر ویسٹرن کنٹریز سے زیارت پر جانے والوں کی میجورٹی نے سیریا کی زیارتیں بند کر دی. اچھا، اب شریعت میں کچھ مسائل ہیں، حج تک کے حوالے سے بات آتی ہے کہ حج جو واجب ہے وہ حرام بھی ہو جاتا اگر راستے غیر محفوظوں میں، اس وقت فقہی مسئلہ نہیں بتا رہا، لیکن میں یہ عرض کر رہا ہوں کہ میڈیا نے کچھ ایسی تصویر ہمارے سامنے پیش کی. اچھا، وہ ایک الگ چیز ہے، میں اس وقت سیریا کے حالات پہ بات نہیں کر رہا. نارملی یہ ٹاپک جمعے کے خطبے میں نماز جمعہ پڑھانے والے کرنٹ افیئر لے کے آگے بڑھتے ہیں. میں صرف یہ ایک بات عرض کر رہا ہوں کہ اس وقت جو بھی موومنٹ چلایا جا رہا ہے اینٹی گورنمنٹ، یا شاید نارتھ امریکہ کا ایکسنٹ اینٹائی گورنمنٹ ہو، اس کے اندر سب سے اہم جو پوائنٹ ان کا ہے وہ یہ کہ چونکہ موجودہ حکمران نے سیریا کو شرک کا مرکز بنا دیا، شرک جو وہابیت کو ہر چیز میں شرک نظر آتا ہے، تو سیریا پہ یہ الزام لگایا جا رہا. اور کس حوالے سے شرک کا مرکز بنایا؟ کہا کہ یہ زینبیہ، یہ پہلے بھی تو تھا، نہ اتنے زائرین آتے تھے، نہ ایسا روزہ بنا تھا، نہ اس انداز سے گورنمنٹ سپورٹ کرتی. یہ جو باپ اور اس کے بعد بیٹے کی حکومت میں یہ سیریا ایک شرک کا مرکز بن کے رہ گیا، تو ان کے ایجنڈے میں ٹاپ آف دا لسٹ ہے اس روزے کو گرا دینا یا ڈیمولش کرنا. اور بہت سیریس ہیں وہ اپنے اس مسئلے. جب مصر کے اندر بھی مبارک کا ڈاؤن فال ہوا تھا، تو اس کے فوراً بعد جناب زینب کا جو ایک روزہ مصر میں بتایا جاتا ہے، اس پر بھی اٹیک ہوا تھا. اور جو کچھ سیدانیوں کی، اور بہت اہم سیدانیوں کی، جو امام کی فرسٹ جنریشن کی سیدانیاں، بہت اہم زیارتیں ہیں مصر کے اندر، ہماری بھی، وہ ذرا سا چونکہ مین اسٹریم سے ہٹا ہوا ہے تو ہم لوگ وہاں جاتے نہیں. لیکن یورپ سے آج کل بہت چیپ فیئر لوگوں کو ایجپٹ ایئر کا ملتا ہے، تو انڈیا، پاکستان، گلف لوگ اس کے ذریعے جاتے ہیں، تو وہاں مجھے اکثر کہنا پڑتا کہ جب آپ قاہرہ میں جا رہے ہیں، وہاں 12 گھنٹے آپ کا ٹرانزٹ بھی ہے، پلین چینج بھی کرنا ہے، ایئرپورٹ پہ خالی بیٹھے ہیں، تو ایک بار سٹی میں جا کے یہ زیارتیں کر دی، جو اتنی اہم ہے کہ آدمی پراپر پلاننگ کر کے وہاں پہ جائے، تب بھی زیارتوں کا حق ادا نہ ہوگا، اور آپ کو خود بخود وہاں پہنچ گئے. تو خیر یہ الگ ٹاپک ہے. تو سیریا کا اس وقت جو ٹاپ ایجنڈا ہے وہ یہ ہے کہ جناب زینب کے روزے کو نعوذ باللہ ڈیمولش کرنا. اور جیسا کہ میں نے کہا کہ ابھی لاسٹ ایئر مصر میں ہوا، اور ہم جانتے بھی ہیں وہابیت جنت المالا جنت البقی کے سارے روزے انہوں نے ڈیمولش کر دی. تو بہت سیریس ہے اس مسئلے کے اندر، اور یہ نقطہ صاحبان ایمان کو اپنے ذہن میں رکھنا. لیکن سیریا میں جو کچھ ہو رہا وہ اپنی جگہ پر بات ہو رہی تھی ثانیہ زہرا کے اس ٹریول کی جو مدینے سے شروع ہوا اور سیریا میں ختم ہوا. مدینے میں برتھ ہوئی ہے ولادت، اور سیریا میں زیادہ معتبر روایت کے اعتبار سے، یا زیادہ فیمس روایت کے اعتبار سے شہادت ہوئی. یہ جو ثانیہ زہرا کا ایک مختصر سا زندگی کا سفر، آج کی نہیں، سفر بہت لمبا ہے، آج کی مختصر تقریر میں اس کو میں یہاں سے شروع کرتا ہوں کہ قرآن کریم نے جب یہ ایک اعلان کر دیا کہ دیکھو علی وہ انسان ہے کہ جس کے لیے خونی رشتہ بھی ہم نے بنایا، وہ سہارا اور اس کی شادی کا انتظام بھی ہم نے اپنے ذمے لیا. هو الذی خلق من الماء بشرا فجعله نسبا والسہارا. نسبا یہ اردو میں بھی رائج، سہارا کا لفظ اردو کے اندر رائج نہیں، سسرال کے اور شادی کے رشتے، اور اس شادی کے رشتے کا نتیجہ قرآن کریم نے جہاں روک دیا، وہاں پہ رکنا تو نہیں چاہیے، وہ کامن سینس کی بات ہے، 2+2=4 ہوتے ہیں. تو قرآن نے کیا کہا کہ یہ دو رشتے ہم نے علی کے لیے بنائے، اور پھر اس رشتے کا نتیجہ کیا نکلے گا، وہ سورہ رحمان کی وہ آیت جسے بھرپور طریقے سے میں کل کی تقریر میں تلاوت کروں، لیکن خلاصہ یہ ہے کہ پھر جب یہ شادی کا رشتہ بنا تو اس کے نتیجے میں یخرج منہما اللؤلؤ والمرجان، تمہارے سامنے موتی آ رہے ہیں، تمہارے سامنے مرجان آ رہا، جو روایتوں میں ہے کہ ایک سے مراد آقا حسن، ایک سے مراد آقا حسین، لیکن جب نور کے اور طہارت کے اور عصمت کے یہ دریا ملیں گے تو یہاں جو بھی ہمارے سامنے آئے گا وہ موتی ہی ہوگا، وہ مرجان ہی ہوگا. قرآن نے جہاں پہ بات کو روکا، تاریخ اسلام نے بات کو آگے بڑھایا کہ اس شادی کے نتیجے میں خالی حسن ہی نہ ملے علی کو، خالی حسین ہی نہ ملے، اس کے فوراً بعد زینب کبریٰ بھی عطا ہوئی ہے. وہ اسی شادی کا نتیجہ ہے. علی اور فاطمہ کی شادی کے نتیجے میں زینب ہمارے سامنے آئی ہیں. اور قرآن کے سورہ کہف کی وہ آیت جو مولا کے لیے نہیں، وہ ہمارے اور آپ کے لیے ہے، لیکن بہرحال اس کو ہم کسی حد تک مولا کے حوالے سے بھی تلاوت کر سکتے ہیں. دیکھیں، حسن اور حسین تو معصوم، حسن اور حسین تو اسی نور کے ٹکڑے. اب آئیے قرآن کے سورہ کہف کی وہ آیت. سورہ کہف، اس اعتبار سے میں اس کو بہت اہمیت دیتا ہوں کہ دو چیزیں ہمارے یہاں اتنی مشہور ہیں کہ بچے بچے کو معلوم، لیکن انکمپلیٹ. پہلی بات یہ ہے کہ علی نے ولادت کے 3 دن کے بعد خانہ کعبہ کے صحن میں رسول کی آغوش میں قرآن کی تلاوت کی. تو شاید کچھ لوگوں کے ذہن میں یہ ہو کہ پورا قرآن تلاوت کیا، ایسا نہیں. سورہ مومنون کی تلاوت کی، اور اس کی بھی شروع کی چند آیتوں کی. تو میرا ایک سوال اکثر یہ ہوتا ہے کہ علی نے تلاوت کی، یہ ہر ایک کو پتا ہے. قرآن کی تلاوت کی، یہ بھی ہر ایک کو پتا ہے. قرآن کی کس آیت کی تلاوت، یہ بہت کم لوگوں کو معلوم. اس پہ میری پوری تقریر کیا پورا اشرا ہے، اس کو چھوڑو. اور اسی طرح بازار کوفہ میں آقا حسین نوک نیزہ پر کٹے ہوئے سر نے تلاوت قرآن کی. اس تلاوت قرآن کا مقصد، بھئی مولا نے کیوں تلاوت کی؟ بہت سارے مقصد ہو گئے، جن میں سے ایک تو ابھی ہم نے اور آپ نے قصیدے میں سنا، میں بھی سن رہا ہوں. آقا حسین کی بازار کوفہ میں تلاوت کا مقصد زینب کبریٰ کے حجاب کو بچانا. زینب کا ذکر ہے، حجاب کی بات آئے گی، لیکن مجھے معلوم ہے کہ بہرحال آج اتنی خواتین نہیں ہوں گی کہ جتنی ویکینڈ میں ہوں گی، تو اس موضوع کو اس وقت کے لیے رکھا جائے. آج تو وہی آ رہی ہوں گی بیچاریاں جو آلریڈی حجاب کر رہی ہیں. لیکن زینب کبریٰ کے حجاب کو بچانے کے لیے آقا حسین نے بازار کوفہ جس سورے کی تلاوت کی، وہ کون سا سورہ؟ تلاوت قرآن کی، یہ ہر ایک کو معلوم ہے، اس کے اندر کسی دلیل کی ضرورت نہیں. لیکن کون سا سورہ تھا؟ سورہ کہف. یقیناً یہاں بھی پورا سورہ نہیں پڑھا گیا، لیکن بہرحال پورے قرآن کے 114 سوروں میں سے سورہ کہف کا سلیکشن بتا رہا ہے کہ اس میں کوئی میسج، اور ایک میسج اس کا وہ ہے جس کو میں ثانیہ زہرا سے بھی ملا رہا ہوں. اصل میں وہ ہمارے اور آپ کے لیے ہے، لیکن اصول جو قرآن بتا رہا وہ علی کے گھر کے لیے بھی. اور وہ کیا ہے؟ المال والبنون وزینت الحیات الدنیا، لیکن والباقیات الصالحات خیر عند ربک ثواب و خیر عملا. خود آیت کے ترجمے میں ہی 2 منٹ گزر جائیں گے. ترجمہ یہ ہے کہ مال اور بیٹے یہ دنیا کی زندگی کی زینت ہیں. باپ، بہت زیادہ ان سے ایکسپیکٹیشن نہ کرنا، یہ دنیا میں تو تمہیں زینت دے گا. یہ مال ہے کہ جس کی وجہ سے آدمی اچھا مکان لیتا، یہ مال ہے کہ جس کی وجہ سے آدمی اچھی گاڑی لیتا، یہ مال ہے جس کی وجہ سے آدمی ایک لیوش لائف اسٹائل میں زندگی گزارتا. لیکن کون سی زندگی؟ دنیا. یہ قبر میں کام آنے والا نہیں ہے مال، یہ قیامت میں کام آنے والا نہیں ہے مال، یہ پل صراط میں کام آنے والا نہیں ہے یہ مال. آ ہی گیا نا میں اپنے ٹاپک پر، چاہے ایک جملے کی شکل میں صحیح، لیکن تو قیامت اور پل صراط اور قبر نہ ہو تو میں کیسے نظر آؤں؟ تو یہ مال دنیا کی زندگی میں ہے، آخرت کے لیے بیکار ہے. کہیں کہیں کوئی خدیجہ طاہرہ کی سنت پہ چلے تو وہ الگ بات. والبنون اور بیٹے، چلیں خیر، مجھے پریٹی شیور کہ امریکہ میں آ کر انڈیا اور پاکستان کے کلچر کو آپ اس طرح بھول گئے ہوں گے، لیکن بہرحال آپ آئے تو وہاں سے ہر ایک کو بیٹا چاہیے. کتنی بیچاری مظلوم عورتیں اس لیے ظلم ہوتا ہے ان پر کہ ان کے یہاں بیٹی کیوں پیدا ہو رہی. اب تو خیر انٹرنیٹ کا زمانہ ہے، گوگل کے سرچ انجن میں جائیے، کسی ڈاکٹر سے پوچھئے بیٹا ہو کہ بیٹی ہو، اس میں سارا قصور اور حصہ میڈیکلی مرد کا، عورت کا نہیں، وہ کروموسوم کا چکر میں چلانا نہیں چاہتا، ٹائم نہیں. لیکن کتنی عورتوں کو طلاق مل جاتی، کتنی عورتوں پہ ظلم و تشدد ہوتا. قرآن کہتا ہے کہ جو بیٹا 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 چیختے پھر رہے ہو یہ بیکار کام نہیں آئے گا تمہارے، بیٹا فقط دنیا کی زندگی کی زینت ہے. اور وہ بھی میں خاص اپنے ایسٹرن کلچر کے اعتبار سے بات کر رہا ہوں، ہر جگہ فخر سے بیٹے کو پیش کیا جاتا، یہ میرا بیٹا ڈاکٹر، یہ میرا بیٹا انجینئر، یہ میرا بیٹا آئی ٹی کا ماہر، یا پاکستان ہے تو یہ میرا بیٹا بیوروکریسی گریڈ 21، یا میرا بیٹا فوج کے اندر ون اسٹار جرنل. لیکن قرآن کہتا ہے کہ سب دنیا کی حد تک، قبر میں یہ بیٹا تمہارے کام آئے گا؟ کام آ سکتا ہے لیکن نہیں آئے گا. وہ اپنی بیوی سے فرصت پائے تو پھر تمہاری جانب توجہ دے گا. کیا وہ انگریزی کی ایک کہاوت ہے کہ ڈاٹر ٹل لائف اور سن ٹل وائف، کہ جب تک کہ بیٹے کی شادی نہیں کی اس وقت وہ انگریزی کا کوئی محاورہ ہے، تو مجھے تو انگریزی آتی نہیں، لیکن یہ جب ٹل وائف ہے نا، کہ جب تک کہ اس کی بیوی نہیں آتی اس وقت تک تو پھر بھی آپ کی خدمت کر دیں. قرآن میں یہی کہہ رہا ہے کہ دنیا کی زندگی کی بھی خالی زینت ہے، مددگار تو یہاں بھی نہیں ہے. والباقیات الصالحات، لیکن ہاں اللہ نے ایک ایسی نیکی رکھی ہے جو خیر عند رب کا ثواب، اس کا ثواب بھی زیادہ ہے، خیر عملا، ایکسپیکٹیشن بھی اسی سے ہے، وہی تمہاری ہیلپ کرے گی، وہی تمہاری مدد کرے گی دنیا میں بھی اور آخرت میں بھی. اب حدیث، کیونکہ ٹائم نہیں ہے ورنہ تو میں اس آیت کو بہت ہی زیادہ بہت ہی ایک انٹرسٹنگ اسٹائل کے اندر ایکسپلین کرتا ہوں، لیکن حدیث یہ کہ راوی نے کہا کہ مولا قرآن کہہ رہا ہے بیٹے جو ہیں ان سے ایکسپیکٹیشن نہ کرنا، باقیات الصالحات سے کرنا. واٹ از دا باقیات الصالحات؟ امام نے کہا بیٹی. بیٹی وہ ہے جو ہمیشہ رہنے والی نیکی ہے، اس کا ثواب بھی زیادہ ہے اور اسی سے تمہاری امید اور ایکسپیکٹیشن بھی ہونا چاہیے. آپ دیکھیں گے بوڑھے والدین، ڈسیبلڈ والدین جو نرسنگ ہوم میں پھینکنے کے قابل ہے، بیٹا پھینک بھی دیتا ہے، بیٹی پھر بھی اپنے سسرال سے جنگ کر کے اپنے والدین کی آ کے خدمت کرتی ہے. لیکن آج کا موضوع بیٹا بیٹی نہیں ہے، آج کا موضوع صرف یہ ہے کہ قرآن کریم نے آیت کو وہاں روکا جہاں علی کے گھر میں بیٹے پیدا ہو گئے، اور سورہ کہف نے کہا کہ لیکن اصل میں اللہ کا گفٹ جو ہے وہ بیٹی ہوا کرتی ہے. اسی لیے حسن کی ولادت پہ یقیناً علی نے خوشی منائی، حسین کی ولادت پہ یقیناً علی نے خوشی منائی، لیکن آپ کو بھی اس میں زیادہ خوشی نظر آئے گی رسول خدا کی. ہاں جب زینب کبریٰ اس دنیا میں آ رہی ہے تب کوئی دیکھے کہ علی کی خوشی کیا ہے، تب کوئی دیکھے کہ زہرا کی خوشی کیا ہے. حسن و حسین تو پھر بھی اسی نور کا ٹکڑا، حسن و حسین نے تو آ کے اسی نور کو مکمل کیا. صحیح مانو علی اور فاطمہ کو جو اولاد ملی ہے اس اولاد کا نام زینب ہے، اور زینب ہی وہ ہے کہ باپ اور ماں کو توقع بھی ہے، اور کس طرح زینب نے اس توقع کو پورا کیا ہے. صرف اتنی سی بات جو آپ اکثر مجلسوں میں سنتے، لیکن آج ولادت کی محفل کی مناسبت سے دوبارہ سن لیجیے کہ زینب کبریٰ کا رول. ہر ایک کو پتا ہے کہ اسلام کو حسین نے بچایا، مگر خود حسین کو کس نے بچایا؟ خود حسین کے میسج کو کس نے بچایا؟ ذرا ایک کامن سینس کی بات ہے، میں 15 سے 20 منٹ میں ایکسپلین کرتا ہوں، آج میرے پاس اتنا ٹائم نہیں، تو آپ کا کنسنٹریشن جتنا اب تک چلا رہا ہے بات میں بہت جلدی پہنچا دوں گا. ایک کامن سینس کی بات ہے، کچھ چیزیں لوجیکل بھی ہوتی ہیں. ایک کامن سینس کی بات میں دنیا والوں سے پوچھتا ہوں کہ دیکھیے ایک ایسی سٹوری ہے یا ایک ایسا ایونٹ ہے یا ایک ایسا واقعہ کہ جس کے وٹنس کوئی ہے ہی نہیں. مثلا وہ ایک ڈیزرٹ میں اور جنگل میں پیش آیا، جیسے کربلا کا ڈیزرٹ، وہاں دور دور تک کوئی پاپولیشن یا کوئی آبادی نہیں، جتنے بھی آئی وٹنس تھے وہ سب کے سب شہید کر دیے گئے، اور جو بھی ہے وہ خالی یزید کی پارٹی، حسین کی طرف سے صرف ایک سجاد سامنے جو ہے یزید، اور خالی ایسا بھی نہیں. پھر اس واقعے کو یزیدیت نے 1400 سال تک اپنے حساب سے انٹرپریٹ کیا، اور ہر وہ چیز کربلا کے اگینسٹ یوز کی گئی. میڈیا کربلا کے اگینسٹ یوز ہوا، جمعے کے خطبے کربلا کے اگینسٹ یوز ہوئے، مجتہدین اور علماء ہمارے نہیں یزیدیوں والے ان کے فتوے کربلا کے اگینسٹ یوز ہوئے، خزانے کے منہ کھول دیے گئے، پیسہ پانی کی طرح بہایا گیا تاکہ کربلا کے واقعے کو چھپایا جائے، ہسٹری کو ٹوسٹ کیا گیا، کربلا کے خلاف کتابیں لکھی گئیں. پاکستان کے جو لوگ جو ایج گروپ میری مجلس میں آتا، लैंग्वेज बैरियर की वजह से यूथ तो नहीं आते हैं तो बात समझ में भी आ जाती। तो जो मेरे सामने आ रहा, आपने रिसेंटली यानी अपनी जवानी में जियाउल हक का जमाना देखा कि जहां साफ साफ चाहे शाह अलीउद्दीन हो और चाहे दूसरे लोग, पूरे कर्बला के वाकये का डिनाइल हुआ और पूरा मीडिया साथ, पूरी गवर्नमेंट साथ में, और ये आज की बात नहीं, ये यजीद के जमाने से आज तक चला आ रहा, फिर भी कर्बला जिंदा, फिर भी कर्बला बच्चे बच्चे को मालूम, फिर भी वो सब लोग मिट गए, उनका नामो निशान खत्म हो गया। डॉक्टर असरार अहमद जो कर्बला के सबसे बड़े मुखालिफ थे, वो भी आखिरी जिंदगी में कहने लगे कि नहीं भाई, लोगों को मिसअंडरस्टैंडिंग हुई है, मैं कर्बला की अगेंस्ट नहीं था। तो ये सब खत्म हो गए, कर्बला अब तक जिंदा। जबकि लॉजिक और कॉमन सेंस कहता है कर्बला का वाकया छुप जाना चाहिए, मीडिया अगेंस्ट, किताबें लिखी जा रही, फतवे दिए जा रहे, खजाने के मुंह खोले जा रहे, हर हुक्मरान कर्बला से डरता, हर हुक्मरान, क्योंकि कर्बला जो है ना मजलूमों को जालिम हुक्मरान से लड़ने की ताकत अता करती है, हरेक कर्बला से डरता। फिर भी कर्बला हरेक को मालूम है, जबकि उसकी आई विटनेस भी नहीं। और जो वाकया मुसलमानों के तो बच्चे बच्चे को मालूम होना चाहिए, वो गदीर का वाकया। क्यों? इसलिए कि गदीर के वाकये के रिपोर्टर है 120,000, 1,20,000 असाबे रसूल। गदीर के वाकये के अंदर मैक्सिमम असाबे रसूल थे। बदर की लड़ाई हरेक को मालूम है ना कितने थे, 313 विटनेस। ओहद की लड़ाई हरेक को मालूम है कितने विटनेस है, 700। रसूल ने ऐलान रिसालत किया, कितने लोगों ने सुना, 40। जिसके विटनेस 40 हैं, जिसके विटनेस 5 हैं, जिसके विटनेस 100 हैं, जिसके विटनेस 400 हैं, उसको सब जानते हैं। हर मुसलमान जानता है रसूल ने ऐलान रिसालत की, हर मुसलमान जानता है रसूल ने हिजरत की, हर मुसलमान जानता है कि रसूल ने बदर में हिस्सा लिया। और 120,000 रिपोर्टर जिस वाकये को मिल जाए, गदीर का वाकया 1,20,000 असाबे रसूल, और हज करके आए हैं। हज करने के बाद तो बड़े बड़े बदमाश थोड़ी देर के लिए शरीफ हो जाते हैं, वो टेम्परेरी सही, लेकिन थोड़ी देर कम अज कम अपने घर पहुंचने तक हज करके भी आए। और रसूल ने इस तरह से ये वाकया, एक नॉर्मल वाकया नहीं कि भाई आओ बैत करो, काफिले को रोका गया, आगे वालों को पीछे बुलाया गया, पीछे वालों का वेट किया गया, जलते हुए सूरत में उसी जमीन के ऊपर बिठा दिया, और फिर हर एक का हाथ अली के हाथ पे 1 by 1 रखा भी, एक ऐलान नहीं किया, पूरे 120,000 से कहा, जिसके लिए 3 दिन 72 आवर्स पैगंबर ने स्टे किया जंगल में। ये वाकया कौन भूल सकता, भूल गए मुसलमान। आज अगर एक नॉर्मल मुसलमान वो ये कहता है मुझे गदीर नहीं मालूम, तो वो झूठ नहीं बोल रहा, वो दुश्मनी में ये नहीं कह रहा, वाकई उसको गदीर नहीं मालूम, किसी ने उसको गदीर नहीं बताई। तो लॉजिक कॉमन सेंस एक चीज कि 120,000 असाबे रसूल हज करने के बाद जिस वाकये के रिपोर्टर बने, वो वाकया बिल्कुल छुप गए। और कर्बला का वाकया जिसका कोई रिपोर्टर न था सिवाय यजीदियों के, वो वाकया मुसलमानों के बच्चे बच्चे को मालूम। तो भाई कोई तो इसके पीछे लॉजिक होगी ना, ये कैसे मुमकिन हुआ। मैं बहुत ही शॉर्ट में और ब्रीफ कहता हूं, इसका एक ही जुमला काफी है, वो ये कि गदीर को 120,000 रिपोर्टर बेशक मिले होंगे, सारे के सारे फेवरेबल फैक्टर थे गदीर के वाकये के, मगर गदीर को कोई जैनब ना मिली। और कर्बला के लिए सारे निगेटिव फैक्टर थे, मगर कर्बला को एक जैनब मिल गई जिसने कयामत तक के लिए कर्बला को बचा लिया। बताइए और क्या फर्क है, गदीर के पास कोई जैनब न थी, कर्बला को एक जैनब मिली जो बाजारों में गई, जो दरबारों में गई, जो कैद खानों में गई, जो शहर शहर गई, और वो बताया कि मेरा माजाया क्यों मारा गया, कर्बला का मकसद क्या था। अब ये तो हमने दोस्त बनकर बात कही, लेकिन दुश्मन भी इस चीज की गवाही देता, दुश्मन भी। आप दुश्मन दुश्मन दुश्मन, मसलन सद्दाम, बहुत मशहूर सद्दाम का जुमला है, लेकिन क्योंकि बहुत शॉर्ट है इसलिए मैं इसको रिपीट कर रहा हूं, वरना 45 मिनट की स्पीच में पुरानी और सुनी हुई बातें दोहराना अच्छा नहीं लगता। बहुत ही मशहूर जुमला ये, क्योंकि मैं ये चाहता हूं कि हमारे बच्चे और नौजवान ये समझे कि ऐसा नहीं है कि इस्लाम में सारी चीजें 1000 साल पुरानी। अब तक करंट अफेयर बात सीरिया से शुरू की, सद्दाम हमारे जमाने का दुश्मन। एक जुमला और कह दूं यहां पर, ये सद्दाम जैसे लोग अक्सर एक जुमला कहा करते थे यजीद को याद करके, यही जुमला हम और आप कहते हैं आका हुसैन को याद करके। कल आका हुसैन का जिक्र कल होगा, लेकिन बहरहाल एक जुमला सेम सद्दाम भी कहता था और सद्दाम से मतलब नॉट ओनली सद्दाम, सद्दाम से लेके मुतवक्किल से लेके उससे पहले तक जितने दुश्मनान अहले बैत हैं सब ये जुमला कहते हैं, दुश्मनान अहले बैत के टॉप वाले, और जितने मुहिबान अहले बैत हैं वहां टॉप से लेके बच्चा तक वो भी एक जुमला कहता है। सद्दाम यजीद को याद करके वो बात कहता है, हम हुसैन को याद कर, मगर हमारी सारी बात खाली जबान तक है, फिर हम रुके रहते हैं, आगे नहीं बढ़ते। और ये लोग जुमला कहते हैं इसके, फिर इसके हिसाब से अमल भी करते हैं। वो क्या जुमला, फयाल है तनी कुन तो माको, हम भी आका हुसैन को याद करके कहते हैं काश आका हुसैन मैं आपके साथ होता, भाई ये कहते हैं और अपनी जगह चुप रहते। भाई क्या मतलब इसका आपके साथ होता, अगर आपके साथ होता इसका मतलब ये कि मुझे अपनी औरतों को हिजाब कराना होता। ये जो ब्यूटी पार्लर से तैयार होकर हमारी खवातीन आती हैं, क्या कर्बला में जैनब कुबरा के टेंट में जगह थी इनके लिए, ख्याल है तो नहीं काश मैं आपके साथ होता। जो टाइम नहीं है तो एक ही जुमला काफी, मर्दों के हवाले से जरा मुश्किल है बात करना, वो सामने बैठे घूर रहे होते हैं तो मैं भी डर जाता हूं, लेकिन खुलासा ये कि हम यहीं रुक जाते हैं। लेकिन मैं कहूंगा, मैं डरता नहीं हूं, मैं कहूंगा आज वक्त नहीं है। फयाल है तनी कुन तो मां को, हमने आका हुसैन को याद करके ही बार बार का जिंदगी भर का, इसके बाद फिर आगे इसका फॉलो अप किया। मुतवक्किल ने भी यही जुमला कहा था यजीद को याद करके, इतना वो दुश्मन था अहले बैत का, अरे यजीद काश मैं तेरे साथ होता, फिर वो चुप नहीं बैठा, उसने आगे बढ़ के फॉलो अप किया कि मैं कर्बला में नहीं था लेकिन आज मैं हूं, तो मुझे यजीद को सर्विस देना, यजीद ने हुसैन के जिस्म पे हमला किया है, हुसैन तो नहीं है, हुसैन का रोजा है, मैं हुसैन के रोजे पे अटैक करूं। मुझे जुमला उसने कहा ना, उसके हिसाब से उसने अमल किया। और यही सद्दाम यजीद को इसने बहुत ही थोरो स्टडी किया और अक्सर उसको याद करके जुमला कहता था, फयाल है तनी कुन तो माक, अरे यजीद काश मैं तेरे साथ होता, खाली ये कह के नहीं खामोश हुआ, फिर उसने अपने दिल में सोचा कि आज मैं यजीद को क्या सर्विस दे सकता हूं, जो असल में आका हुसैन के शिया को आज सोचना, लेकिन ये कल की तकरीर का उनवान बनेगा, आज इतनी सी बात, क्या मैं कर सकता हूं। रोजों पे उसने अटैक किया, आजादारी को उसने मिटाया, जियारत पे उसने, ये वो अपने हिसाब से वो सर्विस दे रहा है यजीद को। और उसी में एक छोटा सा उसका जुमला, जब शहीद बाकरे सदर जैसे अजीम मर्जी और आलिम को गिरफ्तार करके शहीद किया गया, मैं बहुत डरता हूं कि अगर जरा सी डिटेल में चला गया तो 15 मिनट इसमें चले जाएंगे, जबकि इस वक्त ना टाइम है ना जरूरत। तो साथ में उनकी बहन सैयदा आमिना, जो बिंतुल हुदा के टाइटल से ज्यादा मशहूर है, उनको भी गिरफ्तार किया। और बाकरे सदर की शहादत के बाद बड़ी ट्रेजिक शहादत थी, लेकिन चूंकि अब यूट्यूब पर आपको ये सारे क्लिप मिल जाएंगे और हालात मिल जाएंगे, तो जरूरत नहीं है मैं आपका टाइम वेस्ट करूं। उसके बाद अब उसने उसी वक्त सैयदा आमिना के भी, बिंतुल हुदा शहीद सदर की बहन, उनकी भी मौत का हुक्म जारी किया कि इनको भी मारो। तो किसी ने मशवरा दिया, ये अर्ली 80s की बात, जब हालात दुनिया के बहरहाल फिर भी ऐसे थे कि ह्यूमन राइट्स के नाम पर दुश्मनों को भी हमारे फेवर में बोलना पड़ता था। लोगों ने कहा, उसके साथियों ने, जो उसके राइट हैंड राइट लेफ्ट बैठने वाले, कि देखो ये गलती ना करो, औरत की शहादत, औरत को इस अंदाज से कत्ल करना बड़ा इश्यू बन जाएगा, हमारे अपने जो फेवर वाले, जो बड़े बड़े हमको सपोर्ट करने वाले, वो भी इस मसले में हमको सपोर्ट नहीं करेंगे, ऐसा क्यों नहीं करते हो कि अगर तुमको इनसे डर लग रहा है तो इनको जेल में डाल दो। एक्सटेम्पोर सद्दाम की जबान पे एक जुमला है, उसने कहा कि क्या तुम चाहते हो मैं वही गलती करूं जो यजीद कर चुका, कि भाई को शहीद किया, बहन को शहीद ना किया, जेल में डाल दिया, उस जेल में बैठ के जैनब ने वो जिहाद किया कि कयामत तक के लिए नामे यजीद दाखिल दुष्नाम हो गया। ये सद्दाम कह रहा है कि मैं वो गलती नहीं रिपीट करूंगा, भाई को शहीद करके बहन को जिंदा छोड़ना, चाहे वो जेल ही में क्यों ना हो, चाहे वो ऐसी सख्त जेल ही क्यों ना हो जो यजीद की थी, जहां से कोई जिंदा नहीं निकलता, फिर भी ज़ैनब कुबरा ने उस जेल में बैठकर इतना बड़ा रेवोल्यूशन और इनकलाब बपा किया, ये दुश्मन कह रहा। उधर गदीर और कर्बला को हम कंपेयर करते हैं तो हमारा ईमान कहता कि ज़ैनब ने कितना अहम रोल प्ले किया है, और यहीं पर हमारे सामने एक बहुत ही अहम ऑब्जेक्शन होता है इस्लाम पर, उसके हवाले से एक बात आ जाती, जब हम लोग हिजाब पर ज्यादा मजलिसें पढ़ते हैं, जब हम लोग मिक्स गैदरिंग को कंडेम करने पर, हमारी बर्थडे मिक्स गैदरिंग होती है, हमारे यहाँ शादी मिक्स गैदरिंग होती है, हमारे यहाँ आता 22 रजब की नियाज मिक्स गैदरिंग होती है, तो जब इसके खिलाफ मजलिसें पढ़ी जाती, एक सवाल अक्सर लोग करते हैं कि मौलाना ये 1400 साल पहले या 100 साल पहले नहीं, ये 21st सेंचुरी का शिकागो, ये 21st सेंचुरी का मसलन न्यूयॉर्क है या टोरंटो है या टोक्यो है या सिडनी, आप हमें कुएं का मेंढक बनाना चाहते हैं। आज की लाइफ सर्वाइवल ऑफ द फिटेस्ट की लाइफ है, जैसी औरत की ट्रेनिंग आप अपनी मजलिसों में बताते हैं कि वो हिजाब करे, वो बगैर जरूरत घर से बाहर ना निकले, अगर कि हम ये नहीं कहते हैं, लेकिन हिजाब और मिक्स गैदरिंग, तो ऐसी औरत आज सर्वाइव नहीं करेगी, वो बेचारी घर में बैठने वाली तो इतनी सिंपल हो जाएगी जैसे पाकिस्तान में पहले 100 साल पहले होती, क्या कहते थे, अल्लाह मियां की गाय, गाय जब सींग मारती है तो देखा करें, लेकिन खैर वो तो आप हमारे घर की स्टोरी है। अभी तो हम बात कर रहे हैं इन जर्नल, जो लड़की मिक्स गैदरिंग में ना आए, को एजुकेशन में तालीम हासिल ना करे, तो सेल्फ कॉन्फिडेंस खो देती है, उसको बोलना नहीं आएगा, जब कभी नामहरम से बात करना पड़ेगी तो ये उसके लिए पॉसिबल नहीं होगा, और आज की जिंदगी में कदम कदम पे उसको घर से निकलना, मैंने कहा गलत है ये, आपकी ट्रेनिंग की गलती तो हो सकती है, लेकिन इस्लाम में हिजाब का ये कंसेप्ट ही नहीं कि औरत घर से निकले तो दोनों तरफ पर्दे लगाए जाएं, और सवारी में बैठने तक दोनों तरफ पर्दे हों, सवारी में औरत जो पहले जमाने में वो डोली वोली होती थी उसमें पत्थर भी रखो ताकि उठाने वालों को पता भी ना चले कि वेट क्या, लेकिन ये इस्लाम नहीं है, जो इस्लाम है वो सिर्फ प्रॉपर हिजाब और मिस गैदरिंग को अवॉइड करना। लेकिन मैं कहता हूं जैसे आप बात कर रहे हैं ज़ैनब कुबरा की सीरत, उसका जवाब, हमारी और आपकी औरतों के लिए इस्लाम ने इतना स्ट्रिक्ट हिजाब नहीं रखा, ज़ैनब कुबरा ने इतना स्ट्रिक्ट हिजाब अपने आप पर खुद से वाजिब कर लिया। कुछ चीजें ऐसी हैं जो अल्लाह ने वाजिब नहीं की, अली के बारे में कहा जाता है जिंदगी भर कभी गंदुम नहीं खाया, अल्लाह ने हराम नहीं किया है गंदुम को, लेकिन आदम के वाकये की वजह से अली ने कहा, खुद कहा कि नहीं, जो चीज वहां मना आ गई चाहे उनके लिए हो मैं भी उसको छोड़ रहा हूं। ज़ैनब कुबरा के लिए वो हिजाब नहीं है जो हमारी और आपकी औरत के लिए, हुक्म तो वही एक हुक्म है कि अगर हिजाब हो तो घर से निकल सकते हैं, लेकिन जैन जितना अल्लाह ने नहीं कहा उससे ज्यादा का हिजाब कर रही, सारी जिंदगी इस तरह घर में बैठी कि अब तो माशाल्लाह जियारत का रास्ता खुल गया है और लोग जियारत पे जा भी रहे, काहिरा नहीं जा रहा इसलिए कि एक तो लैक ऑफ नॉलेज है, और फिर वो जियारतें बारह करबला के बराबर तो इंपॉर्टेंस नहीं रखती, लेकिन करबला जैसे ही रास्ता खुला मोमिनीन जा रहे हैं, कूफे की मस्जिद के पीछे आप मौला अली का घर भी देख के आते हैं। और मैं ये बता दूं कि ये घर अब तो फिर भी रेनोवेट किया गया, जब मैंने फर्स्ट टाइम देखा था इतना छोटा घर था, इस घर के अंदर इस छोटे से घर में अली की 16 बेटियां रहती और अली की 12 बीवियां, 12 एक साथ तो नहीं थे लेकिन 8 से 10 तो थी, तकरीबन 30 के करीब लेडीज इस छोटे से घर में रहती, और बिल्कुल बराबर का घर एक यहूदी का था, बिल्कुल दीवार मिला हुआ, पुराने जमाने के घर दीवार मिले हुए। वो कहता है मैं 2 साल अली के पड़ोस में रहा, 2 साल, और 2 साल मुझे ऐसा लगा इस पूरे घर में एक औरत भी नहीं, ना किसी की आवाज मेरे कान तक आई, ना कभी किसी को हिजाब के साथ भी घर से बाहर निकलते नहीं देख, अगर किसी जरूरी काम से अली ज़ैनब को ले जाते हैं तो मिडनाइट आधी रात को जाते हैं, और जब मदीने ले जाते हैं मां की कब्र की जियारत करा के वापस लाते हैं तो आधी रात को वापस लाते हैं। ये हिजाब हमारी औरत के लिए वाजिब नहीं। अब मैं इंडिया और पाकिस्तान, बल्कि इंडिया का भी नहीं पता, पाकिस्तान की लैंग्वेज में बात कर रहा हूं, यहां की लैंग्वेज मुझे मालूम है कि अलग, वो ये है कि हमारे यहां कोई भी एग्जामिनेशन होता है पेपर के 100 मार्क्स होते हैं, 33 पासिंग होते हैं। अहले बैत यथार्थ का तरीका याद रखिएगा कि हमसे कहते हैं खाली 33 पासिंग मार्क ले लो, 30 भी ले लो तो हम पास करा देंगे, और खुद 100 में से 100 के ऊपर अमल किया करते हैं, जितना अल्लाह ने वाजिब नहीं किया उससे ज्यादा पे अमल करते हैं, और हमसे कहते हैं मुख्तसर अमल। ज़ैनब कुबरा का हिजाब ये वाजिब नहीं है, मुस्तहब जरूर, ज़ैनब कभी घर से बाहर नहीं निकली, ज़ैनब ने किसी नामहरम से कभी बात नहीं की है, ज़ैनब की आवाज कभी किसी नामहरम के कान में नहीं गई है, लेकिन जब जरूरत पड़ी और एक बार बाजार कूफा में खुतबा देना पड़ा और एक बार दरबार शाम में खुतबा देना पड़ा, मजमा कौन सा है, बड़ा हॉस्टाइल मजमा है, मुखालिफ मजमा, मोहब्बत करने वाले मजमे में भी पहली स्पीच जिसको देना पड़े उससे पूछिए। आसान नहीं है स्पीच देना, टांगे कांपती, जबान लड़खड़ाती है। मर्दों की मैं बात कर रहा हूं जो सारी जिंदगी गपशप के बकबक के आदी हैं, मस्जिद तक के अंदर, वजू खाने तक में, इमामबाड़े तक में उनकी जबान नहीं रुकती बोलने के आदी, लेकिन क्राउड के सामने बोलना ये बहुत बड़ा मसला। फर्स्ट टाइम ज़ैनब कुबरा फर्स्ट टाइम खिताब कर रही, घर में बैठने वाली औरत है, और ऐसे मजमे के सामने जो दुश्मनों का मजमा है, जो हॉस्टाइल मजमा है, जो ज़ैनब के खिलाफ उस वक्त क्लैपिंग भी कर रहा, नारे भी लगा रहा, लेकिन अब देखिए ज़ैनब का अंदर, न कभी आवाज में लड़खड़ाहट मिलेगी, न कभी आपको गुफ्तगू सीक्वेंस से हट के नजर आएगी, न कुछ ऐसा लगेगा कि मेंटली किसी टेंशन में है। क्या खुतबा दिया कि नाबीना साहब रसूल कहने लगे कि अली तो 20 साल पहले इंतकाल कर गए थे, दोबारा अली कैसे आ गए? कहा तुम्हें किसने बताया अली आ गए? तुम्हें किसने बताया अली आ गए? कहा कि जो तकरीर में सुन रहा हूं ये तो मस्जिद कूफा में मिंबर सलूनी पे सुना करता था, वही जुमले, वही स्टाइल, वही मैटर, वही अंदाज। ये दरबारे, ये बाजारे कूफा, और वो दरबारे शाम है जहां एक से एक वी वी आई पी बैठे हैं, वजीर भी हैं, सफीर भी हैं, फौजी भी हैं, बाहर के एम्बेसडर भी हैं, और यजीद अपनी शो ऑफ पावर कर रहा है, अपनी फौज को लेकर सामने आया। ज़ैनब को खुतबा देगी तो अब घर में बैठकर हिजाब की आलम में जिंदगी गुजारने से औरत उस अंदाज की नहीं बनती है जितना लोग शो करने की कोशिश करते हैं। ज़ैनब कुबरा की सीरत एक पैगाम है कि ज़ैनब कुबरा ये मैसेज है कि हिजाब में रहकर भी औरत बड़े से बड़ा रेवोल्यूशन ला सकती है, हिजाब में रहकर भी औरत इस तरह से माशरे को चेंज कर सकती है, तो हिजाब न करने के लिए कोई और एक्सक्यूज होगी? ये वाला एक्सक्यूज लेके ना आइए कि अगर हिजाब ना हो और ये को एजुकेशन और मिक्स गैदरिंग का प्रॉब्लम अगर हम इस तरह फॉलो करें तो हमारी बच्चियां बहुत वीक रह जाएंगी, हमारी बच्चियां अपने कॉन्फिडेंस खो देंगी। ज़ैनब की सीरत, टाइम कम, बातें बहुत सारी हैं। ज़ैनब की सीरत के हवाले से जो सबसे अहम बात मुझे आज कह के खत्म करना है, इसी से कनेक्शन मिलेगा कल की गुफ्तगू का, और वो ये, वैसे मेरा इरादा था कि ये पांच स्पीचेस में मुख्तसर मुख्तसर पांच शादियों का जिक्र भी करूंगा, तो आज जनाब ज़ैनब कुबरा की शादी के हवाले से बात करना थी, लेकिन अब वक्त नहीं रहा है, तो इंशाल्लाह ज़ैनब कुबरा की शादी में एक इंपॉर्टेंट मैसेज है, रिमेनिंग तीन स्पीचेस में कहीं पे इसका जिक्र आएगा। आज तो आखिरी बात ये कि ज़ैनब कुबरा की ये सारी कैरेक्टरिस्टिक और क्वालिटीज अपनी जगह, ज़ैनब का नाम ज़ैनब जो रखा गया तो एक वजह यह बताई कि जब ज़ैनब की विलादत हुई फर्स्ट शाबान 4 हिजरा, तो अल्लाह के रसूल अपने तरीके के हिसाब से नमाज फजर पढ़ा के बेटी के हुजरे में रोजाना आते, डेली विजिट करते। हुजरे में दाखिल हुए, फातिमा को बड़ा खुश पाया, बेटी क्या बात है? कहा बाबा अल्लाह ने आज मुझे बेटी जैसी रहमत दी। रिवायत है ना कि बेटा नेमत है, बेटी रहमत, कयामत में नेमत का सवाल होगा, रहमत का सवाल नहीं होगा, रहमत तो तुम्हारी मददगार बनेगी, अल्लाह ने मुझे रहमत दी। पैगंबर ने गोद में लिया और सवाल किया, बेटी फातिमा इसका नाम क्या रखा? फातिमा ने कहा कि नहीं भाई, नाम अली रखेंगे, अली इसके बाबा, अली भी रसूल के साथ नमाज पढ़ के आ रहे हैं। रसूल ने कहा अली क्या नाम है? कहा कि नहीं, अब से पहले भी मैंने अपनी किसी औलाद का नाम नहीं रखा, नाम आपने रखा, आप ही नाम रखते। पैगंबर ने चेहरा देखा और कहा कि यहां तो सोचने की जरूरत भी नहीं, इस बच्ची का चेहरा ही इसके नाम को बना रहा है। जरा देखो अली किस तरह से ये तुम्हारी शबी है, खाली शबी ही नहीं है, ये तुम्हारे लिए आगे चलकर जीनत बनेगी, इसलिए इसका नाम ही ज़ैनब हो गया। ज़ैनब का नाम ज़ैनब रखने की एक रिवायत ये कि अली की जीनत बनने वाली है। जरा सोचिए अली जैसी शख्सियत की जो जीनत बने वो खुद कितने हाई स्टेटस की होगी। भाई आपका एक छोटा सा घर है, पुराना सा घर, उसमें आपको कोई डेकोरेशन करना हो छोटी चीज चल जाएगी, जितनी शानदार बिल्डिंग होगी, जितनी शानदार आपके पास चीज होगी उसको जीनत देने के लिए उतनी ही शानदार चीज चाहिए होती है, तब जीनत मिला करती है। इस कायनात में अगर रसूल खुदा के बाद अली से ज्यादा अफजल और शान और शौकत वाला कोई नहीं है, तो जो बेटी अली के लिए जीनत बन के आ रही है, यही वजह कि जो अली की सबसे बड़ी खसूसियत वही ज़ैनब की भी सबसे बड़ी खसूसियत। और जैसा मैंने कहा कि इस जुमले को कल के नेक्स्ट मॉर्निंग यानी टुमारो की स्पीच से कनेक्ट होना है, इसलिए ये बयान करना जरूरी है। ऑल दो 43 मिनट्स हो चुके हैं, खत्म होते होते 46 हो जाएंगे, मगर एक मिनट ज्यादा ये जुमला पूरा हो जाए। अली की सबसे बड़ी खसूसियत अली का इल्म, इल्म अली जो है वो अली की सबसे बड़ी खसूसियत कुरान ने भी डिक्लेयर की और पैगंबर ने। अब इसकी हदीसें भी मैं पढ़ सकता हूं लेकिन इस मजमे के सामने जरूरत है। जैनब की सबसे बड़ी खसूसियत जैनब का इल्म। आखिर में बात जहां पहुंचाऊंगा उससे पहले एक छोटी सी बात, बास उलमा ने किताबों में यह मशहूर रिवायत नकल की कि जब अली कूफे के अंदर खलीफा वक्त के तौर पे थे तो जैनब कुबरा अपने घर में कूफे की लेडीज को बाकायदा तौर पे एक हौजा इल्मिया सेटअप किया था, यानी ऐसा नहीं ये जैसे आज के इस पीछे लोग आके जमा हो गए सुना चले गए, नहीं, बाकायदा एक ऑर्गेनाइज वे में एक मदरसा या स्कूल हफ्ते में 7 में से 6 दिन के वक्त जैनब कुबरा मुख्तलिफ टॉपिक्स और सब्जेक्ट, एक दिन कुरान, एक दिन हदीस, एक दिन तारीख, एक दिन फिक, एक दिन अकायद और कुरान भी एक तरतीब के साथ। तो बाद उलमा ने यह वाकया लिखा कि दोपहर के वक्त वो अली मस्जिद कूफा में बैठ के खिलाफत के मामलात तय करते, एक दिन किसी जरूरी काम से दिन के वक्त आना पड़ा, देखा घर भरा हुआ, 4000 से ज्यादा औरतें इस दर्स में शरीक होती थी। जैनब कुबरा दर्स स्टार्ट करने वाली हैं, अलिया बेटी मुझे अपने हुजरे तक जाना एक काम है, गए बाहर आने लगे, जैनब ने रोक दिया, कहा बाबा मेरी खुशकिस्मती कि आज इस वक्त आप यहां तशरीफ ले, बाबे मदीनतुल इल्म है, मेरा दिल चाहता है कि आज की एक क्लास 2 मिनट के लिए सही, 3 मिनट के लिए सही, आज आप ये क्लास कंडक्ट करें। मेरे मौला मुस्कुराए, कहा बेटी जो खिलाफत की जिम्मेदारी मैंने उठाई है उसकी वो मुझे रोक रही है, मुझे मस्जिद में जाना जरूरी। बेटी ने कहा बाबा चले सिर्फ एक आयत की तफसीर कर, आज तफसीर कुरान का दिन। ये सारे ये वाकये के अंदर बहुत सारे मैसेजेस बहुत ऑर्गेनाइज तरीके से जैनब के घर में क्लासेस होते और एक तरतीब से कुरान पढ़ाया जा रहा है। तो अली ने मुस्कुरा के कहा कि बेटी कहां तक तफसीर कुरान पहुंची, कहा बाबा लास्ट वीक, वीक में एक दिन कुरान होता है, लास्ट वीक हमने 18वें सूरे को कंप्लीट किया, वही सूरह कहफ उसे कंप्लीट किया, आज सूरह नंबर 19 सूरह मरियम शुरू होने वाला। कहा मैं इसकी पहली आयत की तफसीर तुम्हारी ये स्टूडेंट इनके सामने कर रहा हूं। सूरह मरियम की पहली आयत हर एक को याद भी है और बेहतरीन दुआ भी, जब कुछ बहुत बड़ा मसला आपको पेश आ जाए 7 मरतबा ये पहली आयत की तिलावत करके घर से निकले, ऐसे ऐसे मसले हल हो। काफ हा या ऐन स्वाद पहली आयत। तो वो जो एक तफसीर आप मजलिसों में सुनते हैं, एक रिवायत है कि ये अली जैनब के घर जैनब की ख्वाहिश पर 4000 खवातीन के सामने तफसीर बयान की है, कहा कि बेटी ये पहली आयत और इसके अंदर हमारे घर का तस्किरा, काफ माने करबला, हा के माने हलाकत, या के माने यजीद, ऐन के माने आतिश प्यास, स्वाद का मकसद मेरे हुसैन का सबर। तो ये पूरे करबला के वाकये को इस सूरह मरियम में अल्लाह ने जमा किया ये कह के मेरे मौला बाहर तशरीफ ले। लेकिन ये खुद ये बता रहा कि जैनब कुबरा का खवातीन को एजुकेट करने के एतबार से ये जिंदगी भर का एक मिशन रहा। तभी मेरे मजलूम आका सज्जाद ने एक जुमला कह दिया, फूफी अम्मा अंति आलिमतुन गैरु मुअल्लिमा, आपका इल्म तो ऐसा है कि जैसा नबूवत और इमामत का इल्म होता है जिसको किसी टीचर और उस्ताद की जरूरत नहीं। ये सिर्फ नबूवत और इमामत के इल्म की खासियत है कि बगैर उस्ताद के डायरेक्ट अल्लाह की जानिब से वह डिवाइन नॉलेज मिला करती। सज्जाद इमाम मासूम यह इरशाद फरमा रहा। और एक जुमला जिसपे मुझे 10 मिनट लेना थे, अब 10 मिनट तो ना रहे 10 सेकेंड। जिस तरह हमें और आपको यह मालूम है कि जब तक के फातिमा को आप शामिल न करेंगे रिसालत मुकम्मल नहीं होगी, क्योंकि रसूल रोल मॉडल, तो खवातीन की जिम्मेदारियां शहजादी बताती है, शहजादी फातिमा रसालत रसूल को मुकम्मल करने वाली। उसी तरह जब तक के जैनब को नहीं मिलाएंगे इमामत मुकम्मल नहीं होगी, इमामत भी तो एक रोल मॉडल है। तो इमामत की वो जिम्मेदारियां जो लेडीज से रिलेटेड है, फातिमा रिसालत को मुकम्मल करने वाली का नाम है, जैनब इमामत को मुकम्मल करने वाली का नाम। और उन्हीं जैनब कुबरा की विलादत की खुशी है तो हम इस मौके को हाथ से नहीं जाने देंगे। जैनब की विलादत की खुशी के हवाले से اہل بیت خوش ہیں اور ان کی خوشی میں خدا خوش ہے، سب کچھ خدا سے مانگ لیں گے. پروردگارا تجھے واسطہ زینب کے نانا رسول خدا کی خوشی کا، تجھے واسطہ زینب کے بابا جن کے لیے زینت بن کے یہ بیٹی آ رہی ہے علی مرتضیٰ کی خوشی کا، تجھے واسطہ زینب کی ماں فاطمہ زہرا کی خوشی کا، تجھے واسطہ زینب کے بھائی حسن اور زینب کے بھائی حسین کی خوشی کا، زینب کبریٰ کی اس ولادت کی خوشی کی مناسبت دنیا بھر کے صاحبان ایمان کو ساری خوشیاں نصیب فرما. وہ جس آفت و مصیبت و پریشانی میں ہو، چاہے وہ کوئی روزی کا مسئلہ ہو، چاہے کہیں میزے کا مسئلہ ہو، چاہے کہیں اولاد نہ ہونے کا مسئلہ ہو اور کہیں اولاد ہو گئی ہے مگر نافرمان ہے وہ مسئلہ ہو، کہیں بیماری کا مسئلہ ہو، خدا بندہ اس ولادت کی خوشی کی مناسبت سے صاحبان ایمان کی یہ تمام پریشانیاں دور فرما. اور خاص طور پر زینب اور زینب کے خاندان کی محبت کی وجہ سے جو صاحبان ایمان ظالموں کے ظلم کا نشانہ بن رہے ہیں، چاہے وہ بحرین ہو، چاہے وہ سعودی عرب ہو جہاں کے حالات تو آ بھی نہیں رہے، اور چاہے وہ سیریا اور شام، اور چاہے وہ افغانستان اور چاہے پاکستان، کراچی سے کوئٹہ، کوئٹہ سے ڈیرہ اسماعیل خان، وہاں سے پارا چنار، وہاں سے بلتستان، وہاں سے گلگت، خدا بندہ ان تمام صاحبان ایمان پہ ظلم کرنے والے کو یزید کی طرح سے ہمیشہ ہمیشہ کے لیے نیست و نابود فرما. خدا بندہ یہ خوشی خالی ہم تک نہ رہے، اس خوشی کو ہمارے مرحومین تک پہنچانے کے لیے ہمارے تمام مرحومین، خاص طور پہ جو آج کی مجلس کا تبرک جن کی جانب سے ہے، ان کے مرحوم والدین اور خاندان کے دیگر تمام مرحومین اور حاضرین محفل، خواتین اور حضرات کے خاندان کے تمام مرحومین کو، آل علیین میں پنجتن پاک چہار دہ معصومین زینب کبریٰ اور ان کے خانوادے سے ملحق فرما. اور خدا بندہ ہماری ہر خوشی